بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین، السلام علیکم. میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. ہمارے آج کے پروگرام کا موضوع ہے افغانستان کی سیاسی صورتحال. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز جہاں. جناب جی، یقیناً آپ نے خبروں میں ملاحظہ فرمایا ہوگا کہ گزشتہ پیر کی شام افغانستان کے چیف الیکشن کمشنر نورس تانی نے اس بات کا اعلان کیا کہ ابتدائی نتائج کے مطابق اشرف غنی احمد زئی افغانستان کے صدر کے طور پر اعلان کیے جاتے ہیں، اور ابتدائی نتائج کے مطابق انہوں نے 56.44% ووٹ حاصل کر لیے، جبکہ ان کے حریف امیدوار ڈاکٹر عبداللہ کو 44.5% ووٹ ملے ہیں. جیسا کہ توقع کی جا رہی تھی، اور جس طرح سے ڈاکٹر عبداللہ اور ان کی ٹیم اور ان کے حامیوں کی طرف سے نتائج کے اعلان سے قبل بیانات بھی سامنے آ رہے تھے، اس نتیجے کو عبداللہ ان کی ٹیم نے ماننے سے انکار کر دیا، اور افغانستان میں ایک سیاسی بحران بھی پیدا ہو گیا. اس دوران ہمیشہ کی طرح امریکہ بہادر نے ایک بار پھر افغانستان کے داخلی معاملات میں مداخلت کرتے ہوئے ایک طرح سے دھمکی دی ہے کہ اگر زور زبردستی کے ذریعے افغانستان کے اقتدار پر قبضہ کرنے کی کوشش کی گئی تو کابل کے لیے واشنگٹن کی امداد روک دی جائے گی. یہی نہیں بلکہ امریکی صدر باراک اوباما اور امریکی وزیر خارجہ جان کیری نے خود عبداللہ سے رابطہ کیا ٹیلی فون پر، اور ان سے کیا باتیں ہوئیں کہ اس کے بعد ڈاکٹر عبداللہ جو اپنے حامیوں کے کہنے پر ایک متوازی حکومت کا اعلان کرنے جا رہے تھے، یہ کہہ کر فی الحال اپنے اس اعلان کو مؤخر کر دیا کہ امریکی صدر باراک اوباما نے ان سے بات کی ہے اور جان کیری نے بھی بات کی ہے. تو کیا صورتحال بن سکتی ہے؟ کیا متوازی حکومت کا فیصلہ عبداللہ ترک کر دیں گے، یا اشرف غنی کو ہی حکومت بنانے کا امریکہ کی طرف سے موقع دیا جائے گا، یا پھر کوئی تیسرا راستہ نکالنے کی کوشش کی جائے گی؟ جیسا کہ بعض اطلاعات میں بھی کہا جا رہا ہے کہ یہ کوشش شروع ہو چکی ہے. بہرحال یہ وہ سارے امکانات اور احتمالات ہیں جن کا ہم جواب اور جائزہ لینے کی کوشش کریں گے آج کے اس پروگرام میں. مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
افغانستان کے پہلے دور کے صدارتی انتخابات 5 اپریل کو کرائے گئے تھے، جس میں 8 امیدوار میدان میں تھے. تاہم کوئی بھی امیدوار واضح اکثریت حاصل نہیں کر سکا تھا. پہلے دور کے انتخابات میں عبداللہ اور اشرف غنی احمد زئی سب سے آگے تھے، لہذا انتخابی قوانین کے تحت 14 جون کو مذکورہ دونوں امیدواروں کے درمیان دوسرے دور کے صدارتی انتخابات کرائے گئے. دوسرے دور کے صدارتی انتخابات کے فوراً بعد عبداللہ نے بعض تحریری دستاویزات اور آڈیو ٹیپ پیش کر کے الیکشن کمیشن اور اپنے حریف امیدوار پر انتخابات میں بڑے پیمانے پر دھاندلی کرانے کا الزام عائد کیا اور ووٹوں کی گنتی کے عمل کا بائیکاٹ کر دیا. اس کے جواب میں اشرف غنی احمد زئی نے بھی عبداللہ پر دھاندلی کے الزامات لگاتے ہوئے درجنوں شکایات الیکشن کمیشن کے سامنے پیش کر دیں اور ان کا جائزہ لینے کا مطالبہ کیا. دوسرے دور کے صدارتی انتخابات کے ابتدائی سرکاری نتائج کے اعلان سے قبل عبداللہ نے انتخابی عمل کے بائیکاٹ کے خاتمے کی غرض سے الیکشن کمیشن کے سامنے تحریری طور پر بعض شرائط پیش کی تھی. بعد ازاں الیکشن کمیشن نے اعلان کیا کہ اس نے عبداللہ کی تمام شرائط منظور کر لی ہیں. تاہم عبداللہ کی انتخابی ٹیم کا کہنا تھا کہ یہ محض الیکشن کمیشن کا ایک دعویٰ ہے اور انہوں نے عملی طور پر ہمارے تمام مطالبات مسترد کر دیے ہیں. 17 جون کو افغانستان کے جنوبی اور مشرقی صوبوں کے قبائلی عمائدین کا ایک اجلاس کابل میں منعقد ہوا، جس میں صدر کرزئی کی حکومت اور الیکشن کمیشن سے مطالبہ کیا گیا کہ وہ مکمل غیر جانبداری کے ساتھ انتخابی دھاندلیوں کے بارے میں عبداللہ کی جانب سے لگائے جانے والے الزامات کا جائزہ لے. افغانستان کے الیکشن کمیشن کے سربراہ یوسف نورستانی نے 7 جولائی کو دوسرے دور کے صدارتی انتخابات کے ابتدائی نتائج کا اعلان کرتے ہوئے اشرف غنی احمد زئی کو کامیاب قرار دیا. تاہم یہ بات بھی کہی کہ یہ ابتدائی نتیجہ ہے اور حتمی نتیجے کا اعلان 2 ہفتے کے بعد کیا جائے گا. انہوں نے انتخابات میں دھاندلیوں کی تصدیق کرتے ہوئے کہا کہ دوسرے دور کے صدارتی انتخابات میں بعض حلقوں میں دھاندلیوں کی شکایات موصول ہوئی ہیں. افغانستان کے موجودہ سیاسی بحران کے 3 مرکزی کردار ہیں اور تینوں ہی اپنے اپنے موقف سے پیچھے ہٹنے کے لیے تیار نہیں ہیں. ایک طرف عبداللہ ہیں جو اسٹیٹس کو کے مخالف ہیں، اور ان کے مد مقابل اشرف غنی احمد زئی ہیں جو عبداللہ کو موجودہ صورتحال اور انتخابی نتائج تسلیم کرنے پر راضی کرنے کی کوشش کر رہے ہیں، جبکہ بحران کا تیسرا اور اہم فریق افغانستان کا الیکشن کمیشن ہے جو بہرحال فیصلہ کن کردار ادا کر سکتا ہے۔ صدارتی انتخابات کا تنازعہ صرف افغانستان تک محدود نہیں ہے بلکہ عالمی سطح پر بھی اس کی صدائے بازگشت سنائی دے رہی ہے۔ اقوام متحدہ، امریکہ اور جرمنی سمیت متعدد ممالک نے صدارتی انتخابات کے تنازع کو حل کرنے کے لیے دونوں امیدواروں کے درمیان ثالثی کی کوششیں بھی شروع کر دی ہیں۔ موجودہ حالات میں اکثر مبصرین کئی طرح کے خیال ظاہر کر رہے ہیں۔ ایک تو یہ ہے کہ پیش کی جانے والی دستاویزات اور شواہد کی روشنی میں انتخابی دھاندلیوں کو تسلیم کر لیا جائے، دوسرے یہ کہ ووٹوں کی گنتی پھر سے کی جائے تاکہ نتائج کے صحیح ہونے کی تصدیق ہو سکے، اور تیسرے یہ کہ ووٹوں کی دوبارہ گنتی اور دھاندلیوں کی تصدیق کے بعد نئے سرے سے انتخابات کرائے جائیں۔ البتہ تینوں صورتوں میں چاہے جو بھی پیش آئے، اس کے نتیجے میں افغانستان میں انتقال اقتدار کے عمل میں یقیناً تاخیر ہوگی۔ ایسی صورت میں موجودہ حکومت اپنی مقررہ مدت کے بعد بھی برسر اقتدار رہے گی، اور یا پھر افغانستان کو ایک عبوری حکومت کے قیام کا سامنا کرنا پڑے گا۔ قابل ذکر ہے کہ عبوری حکومت بننے کی صورت میں بھی اس بات کا قوی امکان ہے کہ موجودہ صدر حامد کرزئی اس کی سربراہی کریں گے، کیونکہ کسی بھی دوسرے امیدوار کے مقابلے میں ان کے پاس حکومت چلانے کا بہرحال کافی تجربہ ہے۔ صدر کرزئی کے اقتدار میں کچھ عرصہ اور باقی رہنے کی صورت میں امریکہ کو شدید الجھن کا سامنا کرنا پڑے گا، کیونکہ کابل واشنگٹن سیکورٹی معاہدے پر دستخط کرنے سے صدر حامد کرزئی بدستور انکار کرتے رہیں گے، اور عبوری حکومت تو بہرحال کسی بھی بیرونی طاقت کے ساتھ طویل المدت معاہدے پر دستخط کرنے کی پوزیشن میں نہیں ہوگی۔ مجموعی طور پر ایسا دکھائی دیتا ہے کہ افغانستان کے صدارتی انتخابات کے نتائج کے بعد پیدا ہونے والی صورتحال نے اس ملک کو سیاسی اور سماجی بدمنی کے دہانے پر پہنچا دیا ہے، اور اگر اس تنازع کا کوئی قابل قبول حل نہ نکالا گیا تو افغانستان کے عوام کو ناقابل تلافی نقصان اٹھانا پڑے گا۔
ناظرین، ہمارے ساتھیوں کی تیار کردہ یہ رپورٹ آپ نے ملاحظہ فرمائی، اور جیسا کہ آپ نے ملاحظہ فرمایا کہ اگر کوئی قابل قبول حل نہ نکلا تمام فریقوں کے لیے تو افغانستان کو ایک بار پھر سیاسی اور سماجی بے چینی کا سامنا کرنا پڑے گا۔ اس وقت چلتے ہیں کراچی جہاں پر موجود ہیں اور رابطے میں ہیں سینئر صحافی و تجزیہ نگار شاہد جتوئی صاحب۔ السلام علیکم جناب۔ جی
وعلیکم السلام۔
جی شاہد جتوئی صاحب، پیر کے بعد سے خاص طور پر افغانستان کی جو سیاسی صورتحال ہے اس کو آپ کس طرف جاتا ہوا دیکھ رہے ہیں؟
اس وقت کوئی بات حتمی نہیں کہی جا سکتی۔ میں سمجھتا ہوں کہ ووٹوں کی دوبارہ گنتی شروع ہو چکی ہے، تقریباً 7,000 پولنگ اسٹیشنس پہ دوبارہ ووٹنگ کی گنتی ہو رہی ہے، اور یہ نتیجہ تقریباً 22 جولائی کو آنے کا امکان ہے۔ 22 جولائی تک ایسی صورتحال رہے گی جس میں ہم کوئی پیش گوئی نہیں کر سکتے ہیں۔ اس وقت جو الیکشن کمیشن نے نتیجے کا اعلان کیا تھا 7 جولائی کو، وہ حتمی نہیں ہے، اور یہ توقع کی جا رہی ہے کہ 22 جولائی کو نتیجہ کچھ مختلف ہو سکتا ہے۔ لیکن میرا خیال یہ ہے کہ اشرف غنی صاحب کو جو سبقت حاصل ہے، تقریباً کوئی 13% زیادہ ووٹوں کی سبقت حاصل ہے، وہ شاید ان 7,000 پولنگ اسٹیشن کی ریکاؤنٹنگ سے ختم نہیں ہو سکے گی۔ اور ڈاکٹر عبداللہ اور ان کے حامی ابھی تک کوئی حتمی لائحہ عمل کا اعلان اس لیے نہیں کر رہے کہ وہ 22 جولائی کے نتیجے کا انتظار کر رہے ہیں۔ وہ سمجھ رہے ہیں کہ شاید کوئی بہتر صورتحال سامنے آئے اور ان کی جو شکایات ہیں دھاندلی کے حوالے سے ان کا کوئی ازالہ ہو سکے۔ لیکن اس سے پہلے ڈاکٹر عبداللہ کے حامی یہ بارہا عندیہ دے چکے ہیں کہ وہ متوازی حکومت قائم کر سکتے ہیں، اور انہوں نے الیکشن کے نتائج کو نا تسلیم کرنے کا کئی بار وہ اشارہ بھی دیا ہے۔ لیکن 7 جولائی کو کابل میں ڈاکٹر عبداللہ نے اپنے حامیوں سے خطاب میں کہا تھا کہ وہ کوئی بحران نہیں چاہتے ہیں، وہ چاہتے ہیں کہ قومی یکجہتی رہے اور افغانستان تقسیم نہ ہو، لیکن انہوں نے متوازی حکومت کے قیام کے حوالے سے یا الیکشن کے نتائج کو قبول کرنے کے حوالے سے کوئی ابھی حتمی بات نہیں کہی ہے۔ میرے خیال میں 22 جولائی کے بعد ان کا لائحہ عمل زیادہ بہتر طور پر سامنے آئے گا۔
یہ بہت شکریہ آپ کا۔ چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں عالمی امور کے ماہر ڈاکٹر مقصود صدیقی صاحب۔ السلام علیکم جناب۔
جی وعلیکم السلام۔
مقصود صدیقی صاحب، 22 جولائی تک کیا صورتحال میں کوئی نمایاں تبدیلی آ سکتی ہے؟ اور ابھی جیسا کہ خود ڈاکٹر عبداللہ نے کہا ہے کہ اوباما نے بھی اور جان کیری نے دونوں نے ان سے ٹیلی فون پر رابطہ کیا ہے، اور اس ٹیلی فونی رابطے کی اگرچہ تفصیلات معلوم نہیں ہو سکیں، لیکن افغانستان میں حلقوں کا یہ کہنا ہے کہ امریکہ نے غالباً عبداللہ کو یہ یقین دہانی کرائی ہے کہ بیلٹ باکسوں سے جعلی ووٹوں اور اصلی ووٹوں کو الگ الگ کیا جائے گا، تو کیا یہ مانا جائے کہ امریکہ نے بھی اس بات کو تسلیم کر لیا کہ جعلی ووٹ پڑھیں؟
میرے خیال میں تو نہ صرف امریکہ نے تسلیم کیا ہے، لیکن جو اور بھی وہاں پہ جو مانیٹرز تھے، آبزرورز تھے، انہوں نے بھی بات کو تسلیم کیا ہے کہ جعلی ووٹ پڑے ہیں اور دھاندلی ہوئی ہے۔ اور اس میں کوئی شک نہیں کہ یہ صرف اس انتخابات میں دھاندلی نہیں ہوئی، بلکہ 2009 کے انتخابات میں بھی دھاندلی ہوئی تھی، اور آپ کو یاد ہوگا کہ اس وقت بھی عبداللہ کا یہ کہنا تھا کہ وہ دراصل ان کو ووٹ زیادہ ملے ہیں، اور وہ انہوں نے اسی طرح سے اپنے غم اور غصے کا اظہار کیا تھا، لیکن اس وقت ان سے یہ ان کو امریکہ نے یہ ایک طرح کا خاموش کرنے کے لیے ان کے ساتھ یہ وعدہ کیا تھا کہ اگلے انتخابات میں ان کو صدر چنا جائے گا۔ دیکھیے، اس میں تو کوئی شک نہیں ہے کہ وہی امیدوار صدر بنے گا جس کی پشت پناہی امریکہ کر رہا ہے۔ تو وہ یہ تو اب اس دفعہ ایسا ہوا کہ اتفاق سے یہ جو الیکشن کمیشن نے جو فگرز دی ہیں کہ 56% ان کو غنی صاحب کو ملے ہیں اور 46% عبداللہ کو ملے ہیں، اور اس میں تقریباً 1 ملین ووٹوں کا فرق آ رہا ہے، تو اس کی وجہ سے وہی ان کو عبداللہ صاحب کو تو پوری امید یہ تھی کہ اس دفعہ صدر ہی ہو جائیں گے۔ تو اب اس میں ظاہر ہے کہ بہت بڑا مسئلہ ہے کہ اور جو اوباما صاحب نے بھی ان کو فون پہ بات کی، اور جان کیری نے بھی بات کی، اور جان کیری خود جمعے کے روز یہاں جو اطلاع ملی ہے افغانستان آ رہے ہیں اس مسئلے کو حل کرنے کے لیے، اقوام متحدہ اس میں شامل ہے۔ تو آپ کے سوال کے جواب میں اس میں کوئی شک نہیں ہے کہ اس میں دھاندلی ہوئی ہے اور جعلی ووٹ بھی پڑے ہیں۔ اب جو اس ووٹوں کے جو شمار دوبارہ سے ہو رہا ہے، مجھے اس سے کیسے پتا چلے گا کہ جعلی ووٹ ہیں کہ نہیں ہیں؟ وہ تو بالکل شروع تو پھر لسٹ وغیرہ کو چیک کرنا پڑے گا جا کے، یہ تو بڑا لمبا کام ہے۔ اور میں نہیں سمجھتا کہ جو 22 جولائی کی جو تاریخ دی گئی ہے کہ جس میں ان کا آخر اناؤنسمنٹ ہوگا کہ کون سا در ہے، اس تک یہ سارے جو یہ اس کا حل نکل سکتا ہے، کیونکہ جو اس میں دھاندلی ہو چکی ہے اس کو کم کرنا یا اس کو واپس لے کے آنا یہ تو ناممکن ہے۔ اور اتنی زیادہ تعداد، اتنی بڑی فیصدی جو فرق ہے، 10-10% فرق ووٹوں کا، اس میں اس کو پر کرنا بھی مشکل ہوگا۔ تو ظاہر تو ابھی یہی ہو رہا ہے کہ یہ اشرف غنی صاحب ہی صدر، ان کا ہی اعلان ہوگا ان کے نام کا، لیکن اس میں یہ تو بالکل صاف ظاہر ہے کہ عبداللہ اس بات کو تسلیم نہیں کریں گے، اور یہ کہ جو بھی ابھی انہوں نے جو مظاہرات ان اس سلسلے میں ان کے حامیوں کے ساتھ ہوئے ہیں اور جس طرح کی باتیں سننے میں آ رہی ہیں، تو اس سے یہ لگتا ہے کہ ممکن ہے کہ افغانستان کا بحران اور زیادہ بڑھے۔ لیکن اس میں جو ہے ایک چیز ہم کو اور بھی غور کرنی کی ہے کہ ان کا کارزائی صاحب کا بھی کردار دیکھنے والا ہے، کہ بہرحال صدر ابھی خود یہ ہیں، اور یہ انہوں نے اس میں اس سلسلے میں کیسا ان کا جو پورا جو کردار رہا ہے وہ بھی تھوڑا سا شک والا ہے، کہ ظاہر ہے سب سے پہلے تو انہوں نے یہ کیا کہ اپنے لیے انہوں نے جو اپنی ایگزٹ اسٹریٹجی تھی اس کو صحیح کرنے کے لیے انہوں نے حالات رکھے۔ اب دیکھنے کی بات یہ ہے کہ یہ انہوں نے ظاہر یہ ہوتا ہے کہ انہوں نے اشرف غنی کی طرف داری کی ہے، اور اس کے وجوہات تو بہت ساری سامنے ہیں، اور بعض اس وجہ سے بھی ہیں کہ وہ جب اپنے صدر کے عہدے سے اٹھے ہیں تو ان کی جو حفاظت وغیرہ کا جو سلسلہ ہے اس میں، تو یہ الیکشن کمیشن ہے، کارزائی صاحب ہیں، اور اس کے ساتھ ساتھ جو دھاندلی ہوئی ہے وہ ہے، پھر امریکہ اس میں آتا ہے۔ तो इतने सारे इसमें पहलू हैं। अब ये कि मैं समझता हूँ कि अमेरिका का क्या फैसला होगा कि किसको इस दफ़ा सदर बनना है, और ये मुमकिन है कि जॉन केरी साहब की जो आने वाली विज़िट है उसके बाद कुछ और खुल के सामने आ जाए, क्योंकि अशरफ गनी साहब अमेरिका के में के पढ़े हुए हैं और वहाँ पे भी उन्होंने काम भी किया हुआ है उसमें मॉनिटरेशन फंड में, तो मुमकिन है कि उनकी वो ज़्यादा पसंदीदा कैंडिडेट हो अमेरिका के। लेकिन चूंकि अब्दुल्ला अब्दुल्ला से पिछली दफ़ा वादा किया गया था कि 2009 में कि 2014 में वो सदर बनेंगे, वो अपनी जगह पे है, तो अब देखने वाली बात ये। और मसला सबसे बड़ा ये है कि अगर इनके खिलाफ फैसला हुआ अब्दुल्ला अब्दुल्ला के, तो इसमें कोई शक नहीं है कि जैसा उन्होंने धमकी दी है कि वो पैरेलल गवर्नमेंट कायम करेंगे, और पैरेलल गवर्नमेंट कायम करने का मकसद जो है, मेरी मुझे जो समझ में आता है वो ये है कि मुल्क में के एक तरह के टुकड़े होंगे, क्योंकि दो दो हुकूमतें कैसे हो सकती हैं इत्तेफाक से, क्योंकि इनका ताजिकिस्तान से ताजिक हैं, वहाँ से ताल्लुक़ है, और अशरफ गनी साहब जो हैं वो पश्तून हैं, तो एक तो यही बहुत ही यानी परेशान कुन चीज़ है कि वो अपना हिस्सा को रखें, हम अपने हिस्से को रखेंगे।
बहुत शुक्रिया आपका, मैं फिर हाजिर होऊंगा डॉक्टर साहब।
नज़र आ रहा है बदकिस्मती
जी
से, जो किस वक्त
जी बहुत शुक्रिया आपका। डॉक्टर कंदील अब्बास साहब इस वक्त इस्लामाबाद में मौजूद हैं। अस्सलाम वालेकुम जनाब।
जी वालेकुम अस्सलाम।
डॉक्टर कंदील अब्बास साहब, आपकी गहरी नज़र है हालात पर अफगानिस्तान के इलाके के, तो बहरहाल अफगानिस्तान का मौजू है। मैं आपसे ये पूछना चाहूँगा कि जैसा कि अभी मकसूद सिद्दीकी साहब कह रहे थे कि जो मौजूदा बहरान है, ज़ाहिर है कि इसमें अमरीका बहादुर का तो हाथ ही है, लेकिन बकौल उनके और ख़ुद डॉक्टर अब्दुल्ला अब्दुल्ला ने भी मौजूदा बहरान के ज़िम्मेदार हामिद करज़ई को करार दिया, और अशरफ गनी अहमद ज़ई की तरफदारी का इल्ज़ाम लगाया डॉक्टर अब्दुल्ला अब्दुल्ला और उनके हामियों ने हामिद करज़ई पर, तो क्या वजह हो सकती है कि हामिद करज़ई, अगर फ़र्ज कर लिया जाए कि उन्होंने हमायत की अशरफ गनी की, तो उसकी वजह क्या हो सकती है?
देखिए, इस वक्त जो भी सूरत हाल है, ज़ाहिर है कि करज़ई साहब ने जो टेन्योर
जी जतोई साहब, अगर आपने मेरा सवाल सुना हो जो मैंने कंदील साहब से किया, तो मैं उसका जवाब आपसे चाहूँगा। शाहिद जतोई साहब,
जी मैं समझता हूँ कि अफगानिस्तान जैसे मुल्क में फेयर इलेक्शन जो है वो अभी बहुत दूर की बात है। बहुत सारी मदाखलत है उस मुल्क में, अमेरिकियों की भी मदाखलत है, और हामिद करज़ई साहब का बहुत लंबा इक्तदार रहा है, उनका भी असर रसूख है, इंतखाबात पर असरानंदाज होने वाली कुवतें बहुत हैं। अगर डॉक्टर अब्दुल्ला अब्दुल्ला किसी किस्म का कोई शको शुबे का इजहार कर रहे हैं, तो मैं समझता हूँ कि वो ठीक हैं। अफगानिस्तान बुनियादी तौर पर लिसानी और नस्ली बुनियादों पर पहले ही एक लाइन ऑफ डिवीजन जो है वो मौजूद है, और अगर इस इन इंतखाबात के हवाले से कोई बेहतर कोई हल ना निकाला गया, तो ये तकसीम जो है वो ज़्यादा हो सकती है। अफगानिस्तान में हमेशा से ये कोशिश रही है कि एक पख्तून बालादस्ती वाली हुकूमत कायम की जाए, और ये कोशिश अफगानिस्तान के अंदर से भी होती रही है और अफगानिस्तान के बाहर से भी होती रही है। ना सिर्फ पख्तून बालादस्ती वाली, बल्कि अफगानिस्तान को एक नस्ली और फिरकावराना रियासत बनाने की कोशिशें होती रही हैं। अफगानिस्तान एक इथनो सेक्टेरियन स्टेट बनाने की, कि जो पख्तून बालादस्ती वाली या वहाबी बालादस्ती वाली रियासत हो, इस पे शुमाली इलाका जात में खासी मज़ाहमत रही है। ये और बात है कि शुमाली इलाका जात के लोगों ने कभी अफगानिस्तान को तोड़ने की कोशिश नहीं की, और उन्होंने ये हमेशा ये कोशिश की कि ये मामला रहे। मुझे वो एक 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 बबरक कारमल का ज़माना भी याद है, जब जनरल शाहनवाज तनाई ने उनके खिलाफ बगावत की थी, तो उस बगावत के बाद जो सूरत हाल सामने आई थी, पता ये चला था कि کہ جنرل شاہ نواز تنہائی نے اس وجہ سے بغاوت کی تھی کہ ببرک کارمل غیر پختون ہیں، اور حالانکہ خلق اور پرچم پارٹی کا اتحاد تھا اور انتہائی مضبوط حکومت تصور کی جا رہی تھی، لیکن اپنے اندر سے ہی ایک پختون بنیاد پہ بغاوت ہوئی تھی، اور یہ بھی پتہ چلا تھا کہ حکمت یار صاحب ان کے ساتھ تھے، کمیونسٹ پارٹی کے لوگ اور دوسرا جہادی گروپ جو تھے وہ صرف نسلی بنیاد پر ان کا اتحاد ہو گیا تھا۔ یہ کوششیں جو ہیں بہت نقصان دہ ہوں گی افغانستان کے لیے۔ میں یہ نہیں کہتا کہ کوئی غیر جمہوری طریقہ اختیار کیا جائے کہ شمالی علاقوں کے یا شمالی اتحاد کے تحفظات کو دور کرنے کے لیے کوئی غیر جمہوری طریقہ کیا جائے اور زبردستی انہیں اقتدار دیا جائے، لیکن کم از کم اتنا تو ہونا چاہیے کہ الیکشن فیئر ہوں اور شمالی علاقہ جات کے لوگ مطمئن ہوں کہ معاملات ٹھیک جا رہے ہیں۔ ان کی جو تحفظات ہیں یا ان کے جو شکوے شکایات ہیں بہت پہلے سے کہ افغانستان کو ایک ایتھنو سیکٹیرین سٹیٹ بنانے کی کوشش کی جا رہی ہے، طالبان کے ذریعہ بھی شمالی علاقوں پر پشتون بالادستی قائم کرنے کی، یا پورے افغانستان پر پشتون بالادستی قائم کرنے کی کوشش کی گئی، اور دوسری صورتوں میں بھی اگر یہی ہوگا تو معاملات بہت زیادہ خراب ہوں گے، الیکشن فیئر ہونے چاہیے۔
بہت شکریہ آپ کا، بہت شکریہ شاہد جتوئی صاحب۔
یہ بھی سمجھتا ہوں کہ ڈاکٹر عبداللہ اور شمالی اتحاد یا شمالی علاقہ جات کے لوگوں کو جمہوری عمل کو چلتے رہنا دینا چاہیے، اور انہیں یہ کوشش کرنی چاہیے کہ چلو یہ ٹرم
جی مقصود صدیقی صاحب، ابھی آپ نے اپنے گفتگو میں کہا کہ جمعے کو شاید امریکی وزیر خارجہ جان کیری آنے والے ہیں اور وہ مسئلے کا حل نکالنا چاہتے ہیں اور امریکی حکومت ایسا کرنا چاہتی ہے، کیا میں پوچھ سکتا ہوں کہ وہ حل کیسا ہو سکتا ہے، اور جو حل امریکہ پیش کرے گا کیا وہ عبداللہ اور ان کے حامیوں کے لیے قابل قبول بھی ہوگا؟
مجھے تو نہیں لگتا کہ یہ قابل قبول ہوگا کہ ایک دفعہ ان کو بہرحال جان کیری صاحب تھے جنہوں نے 2009 میں جب وہ سینٹ کمیٹی کے ایک وہ چیئرمین تھے، وہ وزیر خارجہ نہیں تھے، انہوں نے ان کو سمجھا بجھا کر خاموش کیا تھا کہ اور یہ ان کے ساتھ وعدہ کیا تھا کہ ان کو حکومت اس دفعہ ان کو ملے گی۔ تو اب یہ جو ہے ان کا جان کیری صاحب کا آنا، میں سمجھتا ہوں کہ اس سے کوئی فیصلہ نہیں ہو پائے گا، اور حالات بد سے بہتر ہونے کا بہت بہت خدشہ ہے میرے نظر میں کہ اس کا کوئی حل نکلتا ہوا نظر نہیں آ رہا۔ یا تو صرف یہ ہے کہ دوبارہ سے انتخابات کیا جائیں جس کی کا کوئی ذکر بھی ابھی نہیں ہو رہا، اور دوسری چیز یہ ہے کہ اس میں یہ میرا جہاں تک خیال ہے کہ یہ اشرف غنی صاحب جو ہیں ان کے فیورٹ کینڈیڈیٹ ہیں اور وہ انہی کو آگے لے کے آنا چاہتے ہیں، اور جو کہ جیسا بھی ہم نے سنا کہ وہ جو پشتون کا جو اثر اور رسوخ ہے پورے افغانستان پہ وہ قائم رکھنے کے لیے، اور یہ بھی خیال کیا جاتا ہے کہ ممکن ہے کہ یہ ان کے ساتھ چونکہ یہ پشتون ہیں تو طالبان کا کوئی مسئلہ، حالانکہ وہ الگ چیز ہے۔ ان کے ساتھ ایک اور چیز میں عرض کر دوں اشرف غنی صاحب کے ساتھ کہ ان کا جو ایک جس کو انگریزی میں اکلیزیل کہتے ہیں، نہیں جو ایک بہت مائنس پوائنٹ جو ہے وہ یہ ہے کہ ان کی دوستم کے ساتھ زیادہ ان کے بہت میل جول ہے، اور وہ شخص ہے وار لارڈ جس نے کہ ہزاروں طالبان کو آپ کو یاد ہوگا کنٹینرز بند کر کے سفورٹ کر کے مار دیا تھا جب امریکہ نے حملہ کیا تھا افغانستان پہ 2001 میں۔ تو وہ ان کا جو ہے وہ ازبیک ہیں دوستم، ان کے ساتھ یہ جو ہیں پشتون ہیں، ان کے ساتھ کافی آپس میں وہ ہے میل جول ہے۔ طالبان کا ذکر کرنا اس میں بہت ضروری ہے کیونکہ یہ سارا کچھ جو انتخابات ہو رہے ہیں اس میں ان کا کوئی ریئیکشن ابھی تک نہیں پتا چلا کہ وہ کسی وہ تو میں سمجھتا ہوں کسی امیدوار کو کس کے طرف وہ مائل ہوں گے۔ وہ طالبان ظاہر ہے اس قسم کے انتخابات کو تو مانتے ہی نہیں ہیں، وہ کہتے ہیں کہ اسلامی طرز و طریقے میں اس طرح کے انتخابات ہونے نہیں چاہیے، لیکن وہ بھی ایک خطرہ ہے۔ اور ایک اور میرے ذہن میں ایک پریشان کن خیال یہ آتا ہے کہ طالبان ممکن ہے کہ خود یہ جو اس جب یہ بحران پیدا ہو اس میں اپنے جو جنوبی حصہ افغانستان کا اور پاکستان کا جو وزیرستان والا حصہ ہے جو ان کے تاریخ تحریک کے ساتھ مل کے وہ ایک اپنی ریاست نہ بنا لیں، اور اس دوران میں جب کہ آپس میں یہ لوگ جھگڑا کر رہے ہوں یہ اپنے अब्दुल्ला अब्दुल्ला साहब और अशरफ गनी साहब, और उससे इसका खदशा ये है कि बजाय दो के तीन टुकड़े मुल्क के हो सकते हैं कि जिसमें एक तो पश्तून का हिस्सा होगा, बल्कि चार भी हो सकते हैं कि एक उज़्बेक और एक ताजिक और एक तालिबान का भी अपना हो सकता है। अमेरिका का, मुझे लग रहा है कि अमेरिका का यही मंसूबा है, क्योंकि जितना मैं इस पर गौर करता हूँ, ये जो इराक़ का मैंने जैसे अर्ज किया था, अगर इराक का सीन हम देखें और इससे हम इसका मुकाबला करें अफगानिस्तान का, तो इसमें बहुत सारी चीज़ें जो है मैं अभी ऐसी नज़र आ रही हैं जो दोनों ममालिक में, जो अमेरिका ने शुरू की जंग हमला करके जो हालात पैदा किए हैं अमेरिका ने इराक़ में, वही हालात मुझे लगता है कि अब अफगानिस्तान में भी पैदा हो रहे हैं। और ये कि ये इसका भी कम कोशिश जाहिर यही होनी चाहिए अफगानियों की कि किसी सूरत से मुल्क के टुकड़े ना होने दें,
बहुत
लेकिन
शुक्रिया आपका,
अमेरिका
बहुत
का
शुक्रिया
मुझे लगता
आपका
मंसूबा वही है।
जी, बहुत शुक्रिया। नाज़रीन, हमारे मेहमानों की गुफ्तगू अभी जारी रहेगी, प्रोग्राम में आप मौजूद रहिएगा। यहाँ पर एक मुख्तसर सा वक्फा लेते हैं, एक बार फिर आपको खुश आमदेद कहते हैं, चलते हैं कराची जहाँ पर मौजूद हैं शाहिद जतोई साहब। शाहिद जतोई साहब, जैसा कि बाज़ इतलात और ख़बरें और कयास आ रही हैं, ये भी हो रही हैं कि शायद दोबारा इलेक्शन कराए जाएं और फिर से एक अबूरी हुकूमत की निगरानी में इलेक्शन हो, तो आप क्या समझते हैं कि अशरफ गनी अहमद ज़ई और उनके हामी जो इस वक्त अब तक जीते हुए कैंडिडेट हैं, वो दोबारा इलेक्शन कराने की तजवीज़ को कबूल कर लेंगे? जी
मैं नहीं समझता कि वो कबूल करेंगे। उनके साथ भी बहुत सारी कुवतें हैं, वो भी कबूल नहीं करेंगे। और दोबारा इलेक्शन कराना कोई इस कदर आसान काम नहीं है। इतनी बड़ी एक्सरसाइज कोई मुल्क 2 महीने में 3-4 इलेक्शन नहीं करा सकता है, ये नामुमकिन सी बात है। और दोबारा इलेक्शन हुए तो और ज़्यादा रिजल्ट जो है वो स्प्लिटेड होगा, और मैं नहीं समझता कि उसमें भी कोई फैसला हो सकेगा। बेहतर यही है कि यही मामले को हल कर लिया जाए और अफगानिस्तान की जो इथनिक लैंड्स पे तकसीम है उसको गहरा ना होने दिया जाए। अगला इलेक्शन भी कोई मैं नहीं समझता कि कोई फैसला कुन होगा, या अगले इलेक्शन के नतायज को भी तस्लीम कर लिया जाएगा, इसलिए कि शिकवे शिकायात बहुत ज़्यादा हैं और इनकी जड़ें तारीख में बहुत गहरी हैं। कन्फ्लिक्ट और तजाद इतना गहरा है कि ये फौरी तौर पर इलेक्शन से ख़त्म नहीं होगा। बेहतर यही होगा कि कोई इस तरह का फार्मूला बना लिया जाए, अगर अफगानिस्तान को मुतहद रखना है और कोशिश करनी है कि 2014 में जो इनखला होना है इतिहादी अफवाज का, वो भी खैरियत से हो जाए और तालिबान का कोई रद्द अमल भी ना हो, तो पूरी कौम को मुतहद होकर इस सूरत हाल का सामना करना है। और कोई ऐसा फार्मूला बनाया जा सकता है कि ये जो टर्म है इसको आधा आधा कर लिया जाए, आधी टर्म जो है वो अशरफ गनी साहब के लिए हो, आधी टर्म जो है वो डॉक्टर अब्दुल्ला अब्दुल्ला साहब के लिए हो। इस पे डायलॉग पे भी बहुत मेहनत करना पड़ेगी, मुझे इसके इम्कानात भी नज़र नहीं आते हैं। बहरान ही बहरान नज़र आ रहा है, और ये कोशिशें पख्तून बेल्ट की तरफ से होनी चाहिए कि वो शुमाली इलाका जात के जो इथनिक कम्युनिटीज़ हैं उनको उनको उनके तहफ़ुज़ात दूर करें, उनको मुतमैन करें और उनके लिए कुछ बेहतर इनिशिएटिव लाएं, पॉलिटिकल इनिशिएटिव लाएं और उनको कौमी धारे में अपने साथ रखें। मुझे दोबारा इलेक्शन का के ज़रिया कोई बहरान हल होता हुआ नज़र नहीं आ रहा।
बहुत शुक्रिया आपका। मकसूद सिद्दीकी साहब, जैसा कि जतोई साहब फरमा रहे थे कि दोबारा इलेक्शन का इम्कान उन्हें नज़र नहीं आ रहा, लेकिन बात ऐसी भी हो रही है, एक ऑप्शन ये भी और ये भी है कि जब तक एक मसला हल नहीं होता उस वक्त तक एक अबूरी हुकूमत कायम कर दी जाए, और ये भी बाज़ हलके कह रहे हैं कि शायद उस अबूरी हुकूमत का सरबराह ज़ुल्मे खलीलज़ाद को बनाया जाए जो एक ज़माने में काबुल में अमेरिका के सफ़ीर भी रह चुके हैं। क्या ये सारे खेल मुतवक्के हैं आपके ख्याल में?
नहीं, मेरा ख्याल तो ये है कि अगर अबूरी हुकूमत हुई तो वो एक तरह की इसी हुकूमत की शक्ल होगी, और उसमें ये कारजाई साहब ही होंगे, मेरे ख्याल में सदा रहेंगे, क्योंकि बेहतर यही है, क्योंकि चाहे इन्होंने इनको मेयर ऑफ काबुल ही क्यों ना कहा जाए, लेकिन 12 साल से ये सदारत में हैं और इनको तजुर्बा है, और बेहतर ये होगा कि इन्हीं की हुकूमत जो है जारी रहे, और ये इन्हीं के जब जब दोबारा से इंतखाबात हों और जब भी हों, और मैं ज्योति साहब सही कह रहे हैं कि अभी फौरन ही इंतखाबात होना बहुत मुश्किल है, और इस दफ़ा इंतखाबात होने के लिए फिर ये कैसे भी किस तरह से यकीनन इस ये हो सके कि उसमें धांधली कम से कम हो। हर इन तमाम ममालिक में बदकिस्मती से जिसको ईस्टर्न कंट्रीज़ में धांधली तो होती है, लेकिन धांधली जो है उसको कम से कम धांधली की जाए और वोट रिगिंग कम से कम हो, उसके लिए जो तैयारियां होंगी उसमें तो मैं समझता हूँ कि मेरे हिसाब से जो आइंदा इंतखाबात हैं वो उसको साल एक साल डेढ़ डेढ़ साल लग जाएगा होने में, अगर सही तरह से होने, और उसमें यूरोपियन कमीशन के लोग और यूएन के ऑब्जर्वर्स वगैरह सबको लाना पड़ेगा, उनके साथ होगा। और इसमें सबसे बड़ी चीज़ ये है कि ये इस अशरफ गनी साहब और अब्दुल्ला अब्दुल्ला साहब इस बात पे राजी भी होंगे कि दोबारा इंतखाबात हों, क्योंकि जैसा अभी इन्होंने कहा, जतोई साहब ने कहा था शायद, कि चूँकि अशरफ गनी साहब को उनके अभी वोट ज़्यादा हैं और उनको दोबारा सदर के तरह का सदारत मिलनी है और उनका नाम उसके अगले पेश कर दिया गया है, तो वो क्यों अपनी जो मौजूदा जो पोजीशन है उसको छोड़ के एक रिस्क लेंगे, एक ख़तरा लेंगे कि दोबारा इलेक्शन में जाएं, तो वो हो सकता है इनकार कर देंगे कि नहीं, मैं अभी जो जो डेमोक्रेटिक वोटिंग हुई है उसमें मैं जीता हूं और मुझे भी सदारत मिलनी चाहिए। तो ये सारे सारे मसले मसाइल हैं। अब ये देखने की बात है कि ये अगर जॉन केरी साहब आते हैं या ओबामा साहब फ़ोन के ऊपर इन लोगों पर क्या दबाव डालते हैं, जिसके वजह से ये किस किस्म के इन चीज़ पे कोई ये लोग राजी भी होंगे कि नहीं होंगे कि दोबारा से इंतखाबात हों। या मुझे लगता है कि जो आधा आधा टर्म हुकूमत का जो वो है सिलसिला, कि आधे टर्म जो है यानी 2.5 साल मसलन ये करें, एक उम्मीदवार करें और 2.5 साल दूसरा उम्मीदवार करें, वो नहीं हो सकता, वो उस पर काम नहीं चलेगा, क्योंकि वो तो बहुत ही कम अरसा है एक 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 सदर के लिए कुछ जो भी उसको काम करने हैं। तो अगर अगर तब्दीली आनी और दोबारा से कुछ होना है तो ज़रूरी है कि इंतखाबात दोबारा से हों, और उनकी क्या शक्ल होगी ये बड़ा बड़ा मुश्किल है। और कारजाई साहब ही को मेरे हिसाब से तो उनको अपनी सदारत जारी रखनी पड़ेगी ताकि उनकी सदारत के दौरान में दोबारा से ये इंतखाबात हों।
जी शाह जती साहब, अगर हामिद करजई की ही हुकूमत की शक्ल में एक अबूरी या निगरा हुकूमत आइंदा जारी रहती है, तो क्या ये डॉक्टर अब्दुल्ला अब्दुल्ला के लिए काबिल कबूल होगा, जिन्होंने मौजूदा बहरान का जिम्मेदार खुद हामिद करजई को करार दिया है?
नहीं, मेरे ख्याल में डॉक्टर अब्दुल्ला अब्दुल्ला ये बात कबूल नहीं करेंगे, और डॉक्टर अब्दुल्ला अब्दुल्ला के जो हामी हैं वो भी ये बात कबूल नहीं करेंगे। वो बहुत दूसरी लाइन पे खड़े हुए हैं, बिल्कुल इंतहाई लाइन पे खड़े हुए हैं। डॉक्टर अब्दुल्ला अब्दुल्ला के जो हामी हैं, जो मुख्तलिफ सूबों के गवर्नर्स हैं, मुख्तलिफ सूबों के जो सियासी लीडर्स हैं, और ये भी कहा जा सकता है कुछ वार लॉर्ड्स हैं, वो बहुत ही एक्सट्रीम पे खड़े हुए हैं। ये और बात है कि अब्दुल्ला अब्दुल्ला जो हैं फ़िलहाल उन्हें सामने नहीं आने दे रहे, और वो कोशिश कर रहे हैं कि वो मामलात को अपने हाथ में ना लें। लेकिन अगर डॉक्टर अब्दुल्ला अब्दुल्ला ने कोई ऐसी तजवीज़ कबूल की कि हामिद करजई साहब कंटिन्यू करें, तो उनके हामी यानी डॉक्टर अब्दुल्ला अब्दुल्ला के हामी जो हैं वो अपने तौर पर रिएक्ट कर सकते हैं। और अभी इलेक्शन 7 जुलाई के इलेक्शन के बाद शुमाली इलाका जात में जिस कदर उन्होंने अपनी सियासी ताकत का मुजाहरा किया है और लोग बाहर आए हैं, तो इसका मतलब ये है कि वो चीज़ों को इस तरह कबूल नहीं करेंगे, और इस तरह की कोई अबूरी सेटअप जो है वो चलने वाला भी नहीं है। और ये अमेरिका की तरफ से ये तासुर देना कि हामिद करज़ई साहब जो हैं उनके साथ मुहैदा नहीं कर रहे और उनके साथ मामलात तय नहीं कर रहे, वो अमेरिका के मुखालिफ हैं, ये अमेरिकियों का एक नया स्टाइल है कि वो अपने लोगों को ही अपना मुखालिफ करके सूरत हाल को सब कैमोफ्लाज करते हैं और चीज़ें और आम लोगों की नज़र में कोशिश करते हैं कि लोग बातों को समझ ना सकें। वो अमेरिकन्स ही यही चाह रहे हैं कि हामिद करज़ई कंटिन्यू करें, इस पे खासा एहतजाज होगा और ये अबूरी दौर चाहे कितनी अरसे का भी हो इसमें अमन कायम नहीं हो सकेगा, इस्तकाम कायम नहीं हो सकेगा। जी
जी मकसूद सिद्दीकी साहब, अगर अमेरिका ने जैसा कि अब्दुल्ला अब्दुल्ला ने उस जलसे में जो अपने हामियों के दरमियान उन्होंने इलेक्शन के इब्तदाई नतज के बाद मुनक़द किया था, कहा था कि ओबामा ने और जॉन केरी ने हमसे टेलीफोन पर बातचीत की और हमसे कुछ दिन का वक्त मांगा है, अगर इस कुछ दिन के अरसे में अमेरिका कोई हल पेश ना कर सका और मसले को हल ना कर सका तो क्या ये माना जाए कि अब्दुल्ला अब्दुल्ला एक मतवाजी हुकूमत पैरेलल हुकूमत तश्कील देने के लिए बिल्कुल तैयार बैठे हैं और पुराज़म है और ऐसा कर लेंगे वो? जी मेरी आवाज़ नहीं पहुंच रही आप तक।
मैंने आपका सवाल नहीं सुना, वो लाइन कट रही बीच बीच में।
मैं ये पूछ रहा हूँ कि अगर
सकते हैं बड़ा कर
जी, अगर अमेरिका ने जैसा कि अब्दुल्ला अब्दुल्ला ने कहा कि हमें कुछ दिन का हमसे कुछ दिन का वक्त मांगा है, तो इस अरसे में मसले को हल ना किया तो क्या अब्दुल्ला अब्दुल्ला मतवाजी हुकूमत कायम करेंगे?
मेरे ख्याल में तो मुझे तो नहीं लगता, देखिए कि हल इतने कम अरसे में हो सकता है और ये कि हल ये एक एक उम्मीदवार या दूसरे उम्मीदवार में हो, दोनों में मैं समझता हूँ कोई राजी नहीं होगा हुकूमत दूसरे के ऊपर छोड़ने के लिए। तो अब ये हुकूमत कायम कर सकते हैं कि नहीं ये अलग बात है, लेकिन ये बहरान तो बहुत ज़्यादा खड़ा कर सकते हैं और इसमें ये होगा कि एक तरह की इनके जो ताजिक ग्रोह है इनका और उसमें और ये के ज़ाहिर पश्तून में एक तरह की खाना जंगी भी शुरू हो सकती है, कुछ भी हो सकता है, हालात बहुत ख़राब हो सकते हैं और उसके जो उससे सबसे ज़्यादा जो 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 फ़ायदा उठाएंगे लोग वो तालिबान हैं। ये एक चीज़ ज़रूर है कि अमेरिका की जो डिमांड्स हैं जो आपको जिसका इल्म है कि जिसमें वो चाहते हैं कि 10,000 फौजी उनके रुके कम से कम आंदा 10 साल के लिए और जो जिस पे काजाई साहब तैयार नहीं हुए हैं और वो जिसके ऊपर जो जो के जो नाइट रात की जो उन्होंने जो रेड नाइट रेड्स होती हैं उनको उन्होंने मना किया है और बहुत सारी चीज़ें जो उन्होंने जो डिमांड्स पेश की हैं जिस पर काजाई साहब ने इनकार कर दिया है मानने से, उन्होंने कहा जो नया सदर होगा वो मानेगा। अब ये अगर इस ये जो इनकी अमेरिका की जो डिमांड्स हैं अगर अब्दुल्ला साहब या गनी साहब ये इनमें से कोई उसको मानने को तैयार हो जाए तो मुमकिन ये है मुमकिन है कि अमेरिका अपना जोर डाल के, और जब एक दफ़ा अगर ऐसा हो गया कि अमेरिका की डिमांड सदर ने मान ली तो कुछ भी हो सकता है कि अमेरिका के बजाय 10,000 के 50,000 फौजी भी यहाँ रुक सकते हैं और उन फौजियों की मदद से वो जिस सदर को भी गद्दी पर बिठाना चाहे बिठा सकते हैं, क्योंकि अमेरिका का तो हमेशा से यही इनका ये किरदार यही रहा है। तो ये एक चीज़ ये गौर करने की है कि जो अमेरिका की डिमांड्स हैं इसमें से कौन सदर ज़्यादा मानने को तैयार है। कारज़ाई साहब ने तो इस बात को नहीं माना था, उसकी वजह ये थी कि उनको ये ख्याल था कि जब उन जब सदारत के उहदे से उठेंगे तो उनको अपनी हिफाजत की फिक्र थी कि वो जो ऐसी लेगेसी छोड़ना चाहते हैं कि जिस पे वो चाहते हैं कि तालिबान के साथ भी उनके अच्छे ताल्लुकात रहें और उन्होंने अपना पैसा भी दूसरे मुल्कों में जहाँ जहाँ दुबई में और इंडिया में वगैरह में जो रखा और अपनी इमारतें अपने लिए बनाई हैं ताकि वो वहाँ जाके अपना जो जो रिटायरमेंट है वो सुकून के साथ गुजार सकें। तो ये भी बहुत ख्याल की बात है कि मुमकिन है कि ये अगर अब्दुल्ला साहब इस बात पर तैयार हो जाएँ कि अमरीकी फ़ौजी वहाँ रुकें और वगैरह वगैरह जो जो भी उनकी डिमांड्स हैं तो वो उनको अपने जोर के ताकत के ज़ोर पर उनको वो वहाँ पर सदर बना दें, यानी मकसद ही मेरा कहना कि ये है कि गनी साहब को दबाव डाल के उनको बिठा दें नीचे।
जी बहुत शुक्रिया आपका। शाहिद जतोई साहब, क्या इस बात का इम्कान नहीं है कि मतवाजी हुकूमत बनाने का जो मसला है ये खुद अमेरिका ही ने इसके लिए ज़मीन तैयार की और रास्ता हमवार किया और ये मसला उठाया गया? आप कितना इस सिलसिले में अमेरिका के रोल को देख सकते हैं?
मैं आपसे बिल्कुल मुत्तफिक हूँ कि अमेरिका चाहता ही यही है कि बहरान रहे। अमेरिका ये भी चाहता है कि सिर्फ अफगानिस्तान में ही नहीं बल्कि पाकिस्तान में और तमाम इस्लामी ममालिक में ये बहरान रहे। वो किसी भी इस्लामी मुल्क में ख़ास तौर पर वो जो उनके तहजीबों के तसादम के नज़रिए के बाद सर जंग के खात्मे के बाद उन्होंने जिस तरह इस्लामी ममालिक को फोकस किया है और वो नाम नहाद किस्म की बुनियाद परस्त हुकूमतें वहाँ कायम करना चाहते हैं, जमहूरियतों को गैर मुस्तहकम करना चाहते हैं, ये एक उनका ओवरऑल प्लान है। वो कभी यहाँ सुकून नहीं होने देंगे और ये तमाशा चलता रहेगा। ये उनका पैदा करदा बहरान है, ये ख़त्म होने वाला नहीं है। और वहाँ अफगानिस्तान में, सिर्फ अफगानिस्तान में नहीं, पाकिस्तान समेत पूरे इस्लामी दुनिया में उन्होंने वो लीडरशिप भी ख़त्म कर दी है जो अपनी कौमों को, अपने मुल्कों को मुतहद कर सके। उन्होंने हकीकी साम्राज्य दुश्मन सियासी क़्यादत को बहुत पीछे धकेल दिया है और हकीकी अवामी कुवतों को बहुत पीछे धकेल दिया है और बहुत तकसीम कर दी है, फ़िरका वराना, निसानी, नस्ली। और मैं बिल्कुल मुत्तफिक हूँ कि ये बहरान रहेगा और इसके असरात पाकिस्तान पर भी होंगे बहुत खौफनाक किस्म के।
जी बहुत बहुत शुक्रिया जनाब शाहिद जतोई साहब और जनाब डॉक्टर मकसूद सिद्दीकी साहब, आप दोनों ने अपना कीमती वक्त हमें इनायत किया। नाज़रीन, हमारे मेहमानों की गुफ्तगू आपने मुलाहिज़ा फरमाई और जो चीज़ सामने आई वो ये एक इस्लामी मुल्क का कहीं का भी कोई भी मसला हो, चाहे वो अफ़गानिस्तान हो या इराक, और इस वक्त जो हमारा मौज़े गुफ्तगू था अफ़गानिस्तान, उसमें जो भी बहरान इस वक्त खड़ा है या पैदा हुआ है वो अमेरिका ही का पैदा करदा बहरान है। अगर अमेरिका ने अफ़गानिस्तान पर इस तरह से लश्कर कशी ना की होती, खुलेआम इस तरह से मुदाखलत ना की होती, खुलेआम लोगों को आपस में तकसीम करने की कोशिश ना की होती, तो आज ये सूरत हाल पैदा ना होती कि आज अफ़गानिस्तान में इस बात का भी ख़तरा मौजूद हो गया है कि कहीं इस मुल्क के टुकड़े टुकड़े ना हो जाएं। अगरचे अब्दुल्ला अब्दुल्ला ने कहा है कि हम अफ़गानिस्तान का इत्तेहाद चाहते हैं, अफ़गानिस्तान की अर्जी सालमियत का हम तहफ़्फ़ुज़ करने का अहद करते हैं, लेकिन जो सूरत हाल है और जिस तरह से सियासी बहरान अफ़गानिस्तान में पैदा करने की कोशिश की जा रही है और जिस तरह से खेल खेला जा रहा है, यकीनन ये एक इंतहाई ख़तरनाक खेल है। इस मौके पर अफ़गानिस्तान के जो अकाबरीन हैं, जो अमायदीन हैं, लोहाजरगा के जो बुज़ुर्ग हजरात, उनको सामने आना होगा और अपने मुल्क को बचाने के लिए उन्हें अपना अहम मरकज़ी और बुनियादी किरदार अदा करना होगा और मसले को खुद बैठकर किसी भी सूरत में उस मुल्क से मसले के हल की तवक्को नहीं रखनी चाहिए, यानी अमेरिका जैसे मुल्क से जिसने खुद मसला पैदा किया हो, बल्कि मसले को खुद हल करना होगा, तभी अफगान आवाम अमन सुकून और चैन की ज़िंदगी बसर कर सकेंगे। अगले प्रोग्राम तक के लिए इजाज़त दीजिए, खुदा हाफ़िज़।